यर्दन नदीको बारेमा अध्ययन गर्न चाहँदैछु। बाइबलमा यर्दन नदी थुप्रै ठाउँहरूमा उल्लेख गरिएको छ, जस्तै दोस्रो राजा 5:10 पढिदिनु।
दोस्रो राजा 5:10 पद, अनि एलिसाले यसो भन्दै तिनी कहाँ एकजना दूत पठाए, जाऊ र यर्दनमा 7 पल्ट नुहाऊ, र तिम्रा निम्ति तिम्रो शरीर जिउ जिउका त्यौँ हुनेछ र तिमी शुद्ध हुनेछौ।
यहाँ चाहिँ दोस्रो राजा 5:10 एकजना सिरियाका कमान्डर छन्, नामान भन्ने राजाका आर्मी कमान्डर, उनलाई कुष्ठरोग लागेको हुन्छ। अनि सिरियाबाट इजरायलमा झरेर विशेष गरी एलिसालाई भेट्न आउँछन् उनी, होइन। एलिसाले भन्छन् कि तिमी यर्दन नदीमा 7 पल्ट डुबुल्की मार, तिम्रो कुष्ठरोग निको हुन्छ। यहाँ हामी यर्दन नदी उल्लेख भएको पाउँछौँ। यो मात्र होइन, अरू घटनाहरूमा पनि यर्दन नदी उल्लेख भएको छ। जस्तै एलिसा र एलियाले दुवैले यर्दन नदीलाई हिर्काउँदाखेरि, खास्टोले हिर्काउँदाखेरि यर्दन नदी दुई भागमा विभाजित भएको छ। यो घटना हामीले दोस्रो राजा 2:8, 13 र 14 पदमा पाउँछौँ।
अनि एलियाले आफ्नो खास्टो लिए, त्यसलाई बेरे र पानीलाई हिर्काए, अनि त्यो यता र उता छुट्टिएर दुई भाग भयो, र ती दुईजना सुक्खा जमिन भएर पार गए। तेह्र
बस
पद
यति मात्रै? एलियाले पनि यसरी हिर्काएका छन् खास्टोले। एलियाले एलिसा दुवैले हिर्काएका छन्, होइन। अनि यर्दनको नदी दुई भाग भएको छ। यति मात्र होइन, हामीले यहोशू मोसा बितेपछि यहोशूले इजरायलीहरूलाई कनानमा दोहोऱ्याउँदाखेरि कनान पुग्नुभन्दा पहिला यर्दन नदीमा निवास स्थानलाई बोकेर हिँड्दाखेरि यर्दन नदी पनि दुई भागमा चिरिएको घटना हामीले पाउँछौँ। जस्तै यसु 1:1-3 यो घटना हामी पढ्न पाउँछौँ।
अब परमप्रभुका दास मोसाको मृत्युपछि यस्तो भयो, मोसाका सेवक नुनका छोरा यहोशूसँग परमप्रभु यसो भन्दै बोल्नुभयो, मेरो दास मोसा मर्यो, यसकारण अब उठ, तिमी र यी सबै मानिसहरू यस यर्दन पारी त्यस देशमा जाओ, जुन देश म तिमीलाई तिनीहरूलाई अर्थात् इजरायलीहरूलाई दिन्छु। मैले मोसालाई भने झैँ हरेक ठाउँ जसमाथि तिमीहरूको पैतालालाई टेक्ने छ त्यो मैले तिमीहरूलाई दिएको छु।
तिन दुई पर्नु उहाँले भन्नुहुन्छ, यस नर्दन यर्दन पारी त्यस देशमा जाऊ, यर्दन तटेर जाऊ। इजरायलीहरू 40 वर्षसम्म उजाड स्थानमा घुमे। 40 वर्षसम्म उजाड स्थानमा घुमिसकेपछि यर्दन नदीको नजिक नजिक आइसकेपछि अनि यर्दन नदी कनान तर्नु कनानमा जानुभन्दा पहिला यर्दन नदी तरेर जान्छन्। यति मात्र होइन, येशु ख्रिस्ट स्वयं जब बप्तिस्मित हुनुभयो, बप्तिस्मा दिनुभयो, उहाँले अरू नदी नभइकन यर्दन नदीमै बप्तिस्मा दिनुभयो। जस्तै मत्ती 3:13 यो कुरा उल्लेख छ। हाम्रो विनोद सरले पढिदिनु होला, मत्ती 3:13।
सर, मलाई माफ गर्नुहोला, आजलाई अरूलाई पढ्न भन्नुहोस्।
हुन्छ, गोपालले पढिदिनु मत्ती 3:13।
मत्ती 3:13 पद, तब यीशु गलिलबाट यर्दनमा योन्ना कहाँ उनीद्वारा बप्तिस्मा लिन आउनुभयो।
यसो कृष्ण समेत यर्दन नदीमै बप्तिस्मा लिनुभयो। किन होला त? यर्दन नदीको यति धेरै चाहिँ लिखुट किन, दस्तावेज किन भएको छ बाइबलमा? अरू नदी नै नभएको त त्यो बेलामा इजरायलमा अरू नदीहरू पनि थियो त, अरू त्योभन्दा राम्रा राम्रा सफा नदीहरू पनि थिए, नभए होइन। तर यर्दन नदीलाई किन यति साह्रो चाहिँ उल्लेख भएको छ? यसरी स्वयंले 32 लिँदाखेरि यर्दन नदीमै किन लिनुभयो? यर्दन नदीको महत्त्व के छ त बाइबलमा? पक्कै पनि यसको केही महत्त्व भएको कारणले गर्दा नै बाइबलमा यर्दन नदी बढी उल्लेख भएको हुनुपर्छ। अब यर्दन नदी को महत्त्व, यसले के जनाउँछ भन्ने कुरा बुझ्नुभन्दा पहिला यर्दन नदीको भौगोलिक अवस्था, यसको बनावट, यो कहाँदेखि उत्पन्न हुन्छ, कसरी बग्छ, कहाँदेखि बग्छ, कहाँसम्म बग्छ, यो साधारण भौगोलिक जानकारी लिनु हामीलाई चाहिँ सहयोगी हुनेछ। यर्दन नदीको खास अर्थ, यर्दनको अर्थ चाहिँ अवतरण हुनु अथवा तल झर्नु भन्ने अर्थ हुन्छ। यर्दन नदी करिब करिब समुद्री सतहदेखि करिब करिब 52,000 फिट माथि अवस्थित छ। यर्दन नदी माथि समुद्र सतहदेखि 52,000 फिट माथिदेखि उत्पन्न भएर करिब करिब यो नदी चाहिँ 100 माइलसम्म चाहिँ लम्बाइ छ। यसको 100 माइल चाहिँ लम्बाइमा यो बगेको छ। हामीले सितिमिति चाहिँ बाइबलमा म्यापहरू हेर्दै गर्दैनौँ। हामीले बाइबलमा म्याप हेऱ्यौँ भने पनि तपाईँको यर्दन नदी चाहिँ इजरायलको बिच भाग भएर, भनौँ न, उत्तरदेखि वरिपरि दक्षिणसम्म बगेछ कि। अनि यो यर्दन नदी चाहिँ पछि अन्तिममा गएर समुद्री सतहदेखि 1300 फिट तल मृत सागरमा गएर मिसिएको छ। हुन त फेरि अब यो माथिदेखि नै यसलाई यर्दन नदी भनिँदैन, यसको भाग चाहिँ भागहरू अनुसार चाहिँ यसको नाम छ, तर यसको मूल भनेको चाहिँ माथिदेखि नै छ। जस्तै हामीले बाइबलको म्याप हेर्ने हो भने, विनोद सरसँग भएको बाइबलको म्याप हेर्न सक्नुहुन्छ भने, हामी सबैले आफ्नो बाइबलको म्याप हेरौँ, तपाईँहरूसँग भएको म्यापमा यर्दन नदी, हामी तलदेखि नै जाउँ, यर्दन नदी सबैभन्दा तल तपाईँले मृत सागर देख्नुहुन्छ, त्यसभन्दा माथि यर्दन नदी देख्नुहुन्छ। यो यर्दन नदीको मूल कहाँ भेट्नुहुन्छ त तपाईँहरूले? एकचोटि हेर्नु त बाइबलमा, विनोद सर सम्भव छ?
सर, म खेतमा छु सर, म एकछिनपछि 15-20 मिनट पछि पुगिहाल्छु घरमा।
हुन्छ सर, हुन्छ हुन्छ। अब गोपालले नै हेर्नुभयो भने, जस्तै यर्दन नदी तल मृत सागरमा गएर मिसिन्छ, माथि चाहिँ कहाँबाट उत्पन्न भएको छ, त्यो कुन नदीसँग जोडिएको छ त?
गालिलको झिल,
गालिलको समुद्रबाट जोडिएको छ यर्दनको नदी। अब गालिलको समुद्रबाट पनि अझै सायद गलिलको समुद्र नै कहाँबाट बगेको छ त त्यो हेर्ने हो भने नि, तब हामीले पाउँछौँ कि गालिलको समुद्र चाहिँ बाइबलको म्यापहरूमा हेर्ने हो भने माथिपट्टि हुला ताल भन्ने छ के, अब त्यो हुला ताल पनि कहाँबाट चाहिँ उत्पन्न भएको भनेर खोज्दै जाने हो भने, हर्मोन हिमाल अथवा हर्मोन पहाड भन्ने एउटा पहाड छ, त्यो चाहिँ माथि माथितिर दमस्कसतिर अवस्थित छ है, माउन्ट हर्मोन अथवा हर्मोन पहाड। बाइबलमा पनि यो पहाडको नाम यता कता उल्लेख भएको छ, जस्तै भजन सङ्ग्रह 133 उल्लेख भएको छ। हो, यो हर्मोन पहाडमा शीत परेपछि हुलाताल बनेको हो, माथि करिब करिब 9300 फिट माथि चाहिँ हर्मोन हिमाल पहाड उपस्थित छ। यो हर्मोन हिमालमा पहाडमा शीत परेपछि यसको फेदमा हुलाताल बनेको छ। यो हुलातालबाट बग्दै पानी बग्दै बग्दै आइसकेपछि गालिलको समुद्रमा आएर मिसिन्छ। यो गालिलको समुद्रमा आएर मिसिसकेपछि गालिलको समुद्रबाट निस्कने पानी भनेको चाहिँ बल्ल यर्दन नदी हो के। यसरी हामीले यर्दन नदी को बनावट अथवा यसको मूल हामीले भेट्न सक्छौँ। यो यर्दन नदी करिब करिब 60 माइलसम्म बगेको छ, अनि यसरी बाङ्गोटिङ्गो भएर बगेको छ यर्दन नदी है, यसरी बाङ्गोटिङ्गो भएर बगेको छ। अनि यो यर्दन नदी चाहिँ अन्तिममा गएर समुद्री सतहको करिब करिब 1300 फिट तल अवस्थित मृत सागरमा आएर मिसिएको छ। यो मृत सागर नामैले भन्छ, यहाँ चाहिँ कुनै पनि माछा जीव के अरे जल जन्तुहरू बाँच्दैन, किनभने यसमा नुनको मात्रा अरू समुद्रभन्दा करिब करिब 5 गुणा बढी छ। यो मृत सागरमा चाहिँ करिब करिब दैनिक 6 मिलियन टन पानी आएर मिसिन्छ है, यसमा करिब करिब 12.65 मिलियन टन त नुनै, हरेक वर्ष यसबाट 0.85 मिलियन टन नुन निकाल्ने गरिन्छ। अब यो यर्दन नदीलाई नि यसको बनावट हेरिसकेपछि फेरि यसको बनावटलाई हामीले हेरौँ। जस्तै यर्दन नदी माथिपट्टि चाहिँ हर्मोन हिमालबाट उत्पत्ति भएरै छ, हर्मोन हिमाल करिब करिब समुद्र सतहदेखि 9300 फिट उचाइमा अवस्थित छ। यो हर्मोन हिमालमा परेको शीतबाट त यसको फेदमा हुलाताल बन्छ, यो एकदम सफा हुन्छ, सफा छ है हुलाताल, तपाईँले इन्टरनेटमा खोज्नुभयो भने पनि हुलाताल चाहिँ एकदमै सफा छ, यहाँ पर्यटकहरू जाने गर्छन्, अन्तर्राष्ट्रिय पर्यटकहरू हेर्न जाने गर्छन् इजरायलमा। यो हुलातालबाट अब चाहिँ यो पानी अब माथि सिरिया दमस्कसबाट खस्दै आयो नि, अनि यो हुलातालबाट झरेको पानी चाहिँ त्यो भुइँको माटो फोहोर सबै बढारेर सोरेर लाने भएको भएर चित्रमा पनि देख्नुहुन्छ, माथिपट्टि सेतो छ होइन, माथिपट्टि चाहिँ सेतो छ, मैले तपाईँहरूलाई पोइन्ट पनि गर्छु है एकैछिन। तर जब हुलातालबाट पानी खस्छ त्यसपछि चाहिँ यो पानी फोहोर हुन्छ कि, पानी फोहोर चाहिँ फोहोर भएर बगेको छ है, यहाँ मैले पोइन्टर पनि देखाइरहेको छु, पानी एकदमै हिलाम्य भएर फोहोर भएर बग्छ। अनि गालिलको समुद्रमा आएर मिसिन्छ, त्यो गालिलको समुद्रमा आइसकेपछि गालिलको समुद्रबाट निस्केको पानी चाहिँ फेरि माथिबाट आएको भन्दा सफा भएर निस्किन्छ। है, अनि यो करिब एकदमै बाङ्गो टिङ्गो भएर 60 माइलसम्म बग्छ। यो गालिलको समुद्रबाट निस्केको नदीलाई नै हामीले यर्दन नदी भन्छौँ। यो गएर मृत सागरमा मिसिन्छ। अब सुरुमा त हामीले यर्दन नदीको भौगोलिक बनावट अवस्थिति बुझिसकेपछि यसले के कुरालाई जनाउँछ भन्ने कुरा बुझ्न नि एउटा भर्स हामीले हेर्नुपर्ने हुन्छ। भजन सङ्ग्रह यसैया 17:15, यसैया 57:15। यो हेर्नुभन्दा पहिला अब यो के अरे यर्दन नदी, योभन्दा अगाडि हामीले पुराण करारको थुप्रै कुराहरू हेऱ्यौँ, थुप्रै घटनाहरू हेऱ्यौँ, होइन, त्यसको प्रतिरूपहरू हेऱ्यौँ। अब यो यर्दन नदीको बारेमा पनि बुझ्न हामीले एउटा पदलाई हेरौँ है त, भजन सङ्ग्रह 123:2 र 3 पद पढ्दैनौँ त।
हेर्नुहोस्, जसरी दासहरूका आँखाले आफ्ना मालिकको हाततिर र जसरी दासीको आँखाले आफ्ना मालिकनीको हाततिर हेरिरहेका हुन्छन्, त्यसरी नै हाम्रा आँखाहरूले पनि परमप्रभु हाम्रा परमेश्वरतिर उहाँले हामी माथि दया नदेखाउन्जेल हेरिरहन्छन्। हामी माथि दया गर्नुहोस् हे परमप्रभु, हामी माथि दया गर्नुहोस्, किनभने हामी अपमानले असाध्यै भरिएका छौँ।
हो, हाम्रो आँखाले सधैँ परमप्रभुतिर नै हेर्नुपर्छ, हेर्छ पनि। अब हामीले परमप्रभुतर्फ आँखा लगाएका छौँ, लगाइरहेका छौँ, हामीले दानियलको भिजनहरू बुझ्यौँ, होइन, दानियलको 5 वटा राज्यको भिजनहरू बुझ्यौँ, होइन, धेरै कुराहरू बुझ्दैछौँ पुरानो कुरा। आज हामी यो पद अनुसार उहाँमा नै हाम्रो आँखा गएको होस्। यर्दन नदीको बारेमा बुझ्नको निम्ति सुरुमा त यसको मूल उब्जनी हर्मोन पहाड पर्वतले के कुरालाई जनाउँछ भन्ने कुरा नै बुझ्नुपर्ने हुन्छ। हर्मोन पर्वतको बारेमा बुझ्न यसैया 57:15 पढ्नुपर्ने हुन्छ।
यसैया 57:15, किनकि जो उच्च र सर्वश्रेष्ठ हुनुहुन्छ, जसले अनन्ततामा वास गर्नुहुन्छ, जसको नाम पवित्र छ, उहाँ यसो भन्नुहुन्छ, म उच्च र पवित्र स्थानमा बस्छु।
उच्च र पवित्र स्थानमा बस्छु। हामीले हर्मोन पहाडलाई यसले चाहिँ परमेश्वरलाई प्रतिरूप गरिरहेको छ कि हामीले भन्न खोजेको, फेरि बाइबलले भन्न खोजेको यो भर्सबाट हर्मोन पहाड नै परमेश्वर पिता चाहिँ होइन। जस्तै येशु ख्रिस्टले एउटा चाहिँ प्याराबल दृष्टान्त भन्नुभएको छ, परमेश्वर पिता कि चाहिँ किसान हुनुहुन्छ, दाकबोट म नै हो। यो प्याराबलमा दृष्टान्तमा दाकबोट म नै हो, परमेश्वर चाहिँ किसान हुनुहुन्छ, मेरो पिता किसान हुनुहुन्छ, जब उहाँले भन्नुहुन्छ उहाँले आफैलाई दागको बोट बनाउनु खोज्नु भएको होइन कि, दाँच दाँच्दै हुनुहुन्छ। हो, यसरी नै यदि यर्दन नदीको चाहिँ बारेमा यर्दन नदीले के कुरा जनाउँछ भनेर बुझ्ने हो भने चाहिँ यसको उत्पत्ति, यसको मूल उत्पत्ति हर्मोन पहाडलाई बुझ्नुपर्ने हुन्छ। हर्मोन पहाडले चाहिँ परमेश्वरलाई नै जनाउँदछ। यो हर्मोन पहाड एकदमै उच्च स्थानमा छ। परमेश्वरले यसैया 57:15 भन्नुहुन्छ आफैले, म उच्च र पवित्र स्थानमा बस्छु। अब यो हर्मोन पहाडमा शीत परेपछि नै हुलाताल बन्ने हो। अब यो शीतले के कुरालाई जनाउँछ त भजन सङ्ग्रह 133:2 र 3 पद पढिदिनु। हाम्रो ब्रदर विनोद जब चाहिँ बाइबल पढ्न सक्नुहुन्छ तपाईँले पढ्न सक्नुहुन्छ है, कति बेला पढ्न सक्नुहुन्छ पढिदिनु होला। भजन
हुन्छ
सङ्ग्रह एक
हुन्छ।
सय तेत्तिसको दुई तिन
भजन सङ्ग्रह 133:2-3।
हजुर
हजुर सर, सर यहाँ यसरी लेखिएको छ, यो त शिरमाथिको त्यो उत्तम तेल जस्तो हो, जुन तेल दाढीमा हारुनको दाढीमा बग्दथ्यो, जुन चाहिँ बग्दै बग्दै उनका वस्त्रहरूको किनारसम्म पुग्यो। यो
तिन
हर्मोनको
पद
जस्तो हो जो सियोनका पहाडहरूमाथि खस्छ, किनभने परम प्रभुले त्यही नै आशिष अर्थात् सदा सर्वदा रहिरहने जीवन ठहर्याउनु भयो।
यो भजन सङ्ग्रह 133 तिनवटा मात्रै पद छ। तिनवटा पदमा एक पदमा दाउदले लेख्छन् दाजुभाइहरू एकतामा बस्नु चाहिँ एकदम असल कुरा हो। अब यस यो असल कुरालाई दाँच्नको निम्ति दुई पदमा चाहिँ हारुनको शिरमाथि खनाइएको उत्तम तेलसँग दाँचेका छन् के, हारुनको शिरमाथि खनाइएको उत्तम तेल, हारुनको शिरमाथि चाहिँ जब उसलाई चाहिँ समर्पित अथवा कन्सिक्रेटेड गराइन्थ्यो, जब उनलाई सेवामा सेवाको निम्ति चुनिएको हुन्थ्यो नि, अब सेवा गर्न सुरुको चाहिँ गर्दाखेरि चाहिँ सेवा गर्नुभन्दा पहिला हारुनको शिरमा चाहिँ त्यो अभिषेकको तेल खनाइएको हुन्थ्यो क्या, त्यो तेल चाहिँ उसको भनौँ न दाह्रीसम्म खस्थ्यो अरे। अब हारुनको अभिषेक गर्दाखेरि त्यो तेलले के कुरालाई जनाउँछ भन्ने कुरा मोटामोटी रूपमा त हामीले पढिसकेका छौँ, अध्ययन गरिसकेका छौँ। हारुनको शिरमा खनाइएको अभिषेकको तेलले पवित्र आत्मालाई जनाउँछ है। अब हेर्नु है दाजुभाइहरू, एकदम बस्नु चाहिँ, हारुनको शिरमाथि खनाइएको तेल जस्तै हो। हामीलाई थाहा छ हारुनको शिरमाथि खनाइएको तेल चाहिँ पवित्र आत्मा हो, त्यसले पवित्र आत्मालाई जनाउँछ। अनि फेरि शिरमाथि खनाइएको उत्तम तेललाई फेरि दाउदले तीन पदमा अर्कै कुरासँग दाँझेका छन् के। तीन पदमा आएर चाहिँ फेरि यो चाहिँ हर्मोनको सिट जस्तो पनि हो रे है, हर्मोनको सिट जस्तो पनि हो रे, अनि जो चाहिँ सियनको पहाडहरूमाथि खस्छ रे, बुझ्नुभयो। हर्मोनको सिटले यो तिनवटा पदको आधारमा हामीले के बुझ्छौँ भन्दाखेरि हर्मोनको सिटले चाहिँ परमेश्वरको आत्मालाई जनाउँछ। बिस्तारै हामीले बिस्तारै पढ्दैछौँ। हर्मोनले चाहिँ परमेश्वर स्वयंलाई जनाउँछ, हर्मोनमाथि खसेको सिटले चाहिँ परमेश्वरको आत्मालाई जनाउँछ। अब यो हर्मोनमाथि खसेको सिटबाट नै हुलाताल भन्ने हो नि त, यो हुलाताल एकदमै सफा छ, निश्चल छ, होइन सिधै पहाडबाट खसेर आएको छ, यसमा कुनै मिसावट छैन, एकदम सफा छ। हुलातालले के कुरालाई जनाउँछ भन्दाखेरि परमेश्वर स्वयंले आफ्नो परमेश्वर आफ्नो शक्ति आफ्नो आत्माद्वारा बनाउनु भएको मानव जातिको पहिलो सिद्ध मानव आदमलाई जनाउँछ। हुलातालले पाप गर्नुभन्दा पहिला सिद्ध अवस्थामा रहेको पहिलो सृष्टि अर्थात् पहिलो मानव सृष्टि आदमलाई जनाउँछ है हुलातालले। फेरि तपाईँहरूले अचम्म नमान्नुहोस्, हुलाताल तालले कसरी मानव जातिलाई जनाउँछ, आदमलाई जनाउँछ। फेरि म तपाईँलाई भन्छु दृष्टान्तको यो कुरा याद गर्नुहोस्। जब यसु ख्रिस्टले भन्नुभयो दाखको बोट म नै हुँ, उहाँ दाखको बोट होइन है, यसरी नै हुलातालले चाहिँ आदमलाई जनाउँछ। उत्पत्ति 1:26 पढ्दैनौ।
अनि परमेश्वरले भन्नुभयो, हामी मानिसलाई हाम्रै स्वरूपमा हाम्रै समानतामा बनाऊ, र तिनीहरूले समुद्रको माछाहरूमाथि, आकाशका पंक्षीहरूमाथि, र घरेलु पशुमाथि, साथै सारा पृथ्वीमाथि र पृथ्वीमा घस्रिरहने हरेक घस्रने जन्तुमाथि अधिकार राखुन्।
आफ्नै स्वरूपमा आफ्नै प्रतिरूपमा आदम र हव्वालाई बनाउनु भयो होइन, अनि अरू चाहिँ जीव जन्तुहरूमाथि अधिकार राख्नु राखुन् भनेर पनि आशिष दिनुभएको छ। यसको अर्थ के हो भन्दाखेरि हुलाताल माथि अवस्थित, यर्दन अरू त गालिलको समुद्रभन्दा माथि अवस्थित हुनुले पनि यो कुरा दर्शाइरहेको छ के, सिद्ध मानव आदम चाहिँ अरू जीव जन्तुभन्दा माथि थिए, अधिकारमा माथि थिए, उनले अरू जीव जन्तुलाई चाहिँ अधिकार जमा अधिकार गरेर राख्थे है। यसरी चाहिँ हुलातालले आदमलाई जनाउँछ। अझै आदम कसरी बनिएको थिए त, परमेश्वरको शक्तिले बनिएको थिए। हुलाताल पनि यो हर्मोन पहाडमाथि खि खसेको सिटले चाहिँ बनिएको, आदम पनि त्यसरी बनिएका थिए कि, परमेश्वरकै शक्ति अथवा परमेश्वरको आत्माले बनिएका थिए। उत्पत्ति 2:7 पढ्नु त।
उत्पत्ति 2:7, अनि परमप्रभु परमेश्वरले मानिसलाई जमिनको माटोबाट रच्नुभयो, अनि तिनको नाकका प्वालहरूमा जीवनको सास फुकिदिनु भयो, र मानिस जिउँदो प्राणी बने।
हामीले त्यो जीवनको सास के हो भन्ने कुरा बुझिसकेका छौँ, पढिसकेका छौँ। उपदेशक 12:7 पद पढ्दैनौँ।
अब माटो जस्तो थियो त्यस्तै पृथ्वीमा फर्कनेछ, अनि आत्मा परमेश्वर कहाँ फर्कनेछ जसले त्यो दिनुभएको थियो।
यहाँ आत्मा भन्ने कुरा गरिएको छ नि होइन, मानिस बितिसकेपछि शरीर चाहिँ माटोमा फर्किन्छ, आत्मा अथवा जीवनको सास चाहिँ परमेश्वर कहाँ फर्किन्छ, यसको व्याख्या पनि हामीले हेरिसकेका छौँ होइन। यसरी चाहिँ हुलातालले चाहिँ सिद्ध मानव आदमलाई जनाउँछ। त्यसपछि हुलाताल चाहिँ एकदमै जोडसँग तल खस्छ होइन, अनि माटोहरू ढुङ्गा माटो सबै बटुलेर सोरेर चाहिँ तल बग्छ, अनि गालिलको समुद्रमा खस्छ। अब एक्कासी तल झर्नुले के कुरालाई जनाउँछ भन्दाखेरि मानव आदम चाहिँ सिद्ध बनिएको हो नै, तर ऊ छिटै पतित भयो होइन, अनि सबै मानिसमा पाप आयो, पापको ज्याला मृत्यु पनि सर्दै गएको कुरालाई जनाउँछ क्या यो हिलाम्मे पानीले चाहिँ। रोमी 6:23 पद पढ्नुभन्दा पहिला पहिला रोमी 5:12 पद पढ्नु त।
रोमी 5:12, यसकारण जसरी एकजना मानिसद्वारा संसारमा पाप पस्यो र पापद्वारा मृत्यु आयो, अनि त्यसरी नै मृत्यु सबै मानिसहरूमा फैलियो किनकि सबैले पाप गरेका छन्।
अब मानिसहरू सबै मानिसहरूमा फैलियो, हुलाताल आफैमा सिद्ध थियो, सिद्ध मानव आदमलाई जनाउँछ, हुलाताल त्यहाँबाट खसिसकेपछि अर्थात् आदम र हव्वा चाहिँ अदनको बगैँचा निस्किसकेपछि एउटै आदम र हव्वाबाट अरू मानव जाति पनि आए के? ती मानव जातिमा स्वतः फेरि के त पाप को ज्याला मृत्यु पनि सर्दै आफस्याफ सर्दै गयो के? है प्रकाश 17:15 पढिदिनु।
अनि उनले मलाई भन्छन्, जुन पानीहरू तिमीले देख्यौ जहाँ त्यो वेश्या बस्छे, ती पानी चाहिँ मानिसहरू, भिडहरू, जातिहरू र भाषाहरू हुन्।
पानीले चाहिँ जाति भाषा मानिसहरूलाई जनाउँछ हो, अनि यसरी चाहिँ 81 तल झर्नुले चाहिँ आदम चाहिँ छिट्टै पापबाट खसेकोलाई जनाउँछ, लाई जनाउँछ। मानव जाति त्यसपछि एकदमै दुष्ट हुँदै गयो कि। उत्पत्ति 6:5 पढ्नु त, उत्पत्ति 6:5 पढ्दैनौ।
उत्पत्ति 6:5, अनि परम प्रभुले पृथ्वीमा मानिसहरूको दुष्टता ज्यादा भएको र त्यसको हृदयका विचारहरू हरेक कल्पना निरन्तर खराब मात्र भएको देख्नुभयो।
त्यसपछि के ल्याउनु भयो त परमेश्वर? पढ्दै जानु।
अनि पृथ्वीमा मानिसलाई बनाउनु भएकोमा परम प्रभु पछुताउनु भयो, अनि यस कुराले उहाँको हृदयलाई दुखित तुल्यायो।
अनि के भयो त? उहाँ दुखित हुनुभएपछि के गर्नुभयो?
अनि परम प्रभुले भन्नुभयो, मैले सृष्टि गरेको मानिसलाई म पृथ्वीको सतहबाट मेटिदिनेछु।
कसरी मेट्नुहुन्छ? जल प्रलय ल्याउनुहुन्छ त्यसपछि हो। यो गालिलको समुद्रले चाहिँ यस हिसाबमा जल प्रलयलाई जनाउँछ है। हो यसरी यो माथि हर्मोन पहाडदेखि गालिलको समुद्रसम्म छ नि, गालिलको समुद्रसम्म यति कुराले चाहिँ विशेष गरी परमेश्वरको दिव्य योजना हामीले अगाडि नै हेरिसकेका छौँ। परमेश्वरको दिव्य योजनाको पहिलो संसारलाई जनाउँछ के। पहिलो संसार करिब करिब 1656 वर्षहरू हुन्छन्। यो हामीले आउँदो क्लासहरूमा क्यालकुलेट हिसाब किताब गर्छौँ। तर यति बुझ्नु कि हर्मोन पहाडदेखिको चाहिँ पानीको उब्जनी उत्पत्ति स्रोतदेखि गालिलको समुद्रसम्म चाहिँ पहिलो संसारलाई जनाउँछ है। परमेश्वरको दिव्य योजनाको पहिलो संसारलाई जनाउँछ हो। हामीले चार्ट पनि हेरिसकेका छौँ। अहिलेसम्म हामीले हेरेको भनेको चाहिँ हो यो पहिलो संसार अथवा पहिलो बन्टन ए यो मात्रै हेरिरहेको छौँ है। अब त्यसपछि गालिलको समुद्रबाट के निस्कन्छ त? गालिलको समुद्रबाट यर्दन नदी निस्कन्छ। गालिलको समुद्रमा आइपुग्दाखेरि पानी एकदमै फोहोर हुन्थ्यो होइन, तर गालिलको समुद्रबाट निस्किँदाखेरि चाहिँ पानी चाहिँ एकदम सफा भएर निस्कन्छ, यर्दन नदीको रूपमा निस्कन्छ। अब यसले के कुरा जनाउँछ त? हो यसले के कुरा जनाउँछ भन्दाखेरि जल प्रलय पछि पनि जल प्रलय पछि को समयखण्डलाई जनाउँछ। जस्तै जल प्रलय पछि जल प्रलय ल्याउनु भइसकेपछि पनि मानिस त मान त्यो बेलाको मानव जाति त एकदमै चाहिँ धर्मी थिए त, धर्मी थिए र भनेर जल प्रलय आउनु भन्दा यसरी चाहिँ नेफिलिमहरू थिए, 50 फिट अग्ला एकदमै ठुला ठुला चाहिँ थिए होइन। त्यसपछि परमेश्वरले मसाला भन्नुभयो एकदम ज्यादा दुष्टता बढ्यो, तिमीले 7-7 वटा हरेक पशु पन्छीबाट 7-7 वटा लिएर आऊ, शुद्ध अशुद्ध चाहिँ 2-2 वटा लिएर आऊ, अनि म तिमीले जहाज बनाउनु सुरु गर, अनि म जल प्रलय ल्याउँछु सबैलाई नष्ट गर्छु होइन। नष्ट भयो न जल प्रलय लाई गालिलको समुद्रले जनाउँछ। त्यसपछि के भयो त? पहिलो संसार जल प्रलयमा अन्त भइसकेपछि के भयो त? त्यसपछि 8 जना मात्रै बनाइए, के अरे 8 जना मात्रै बचाइए, नुहाको परिवारहरू मात्रै बचाइए नि त मानव जातिमा। अनि नुहाको परिवारबाट निस्केका अरू सन्ततिहरू थिए नि, त्यो अरू सन्ततिहरू कस्ता थिए त? त्यसपछि कस्ता तिनीहरू 100% धर्मी थिए त? थिएनन्। तिनीहरूमा पनि फेरि के त दुष्टता बढ्दै गयो के। हो त्यो अब यो जल प्रलय पछिको दोस्रो संसारलाई चाहिँ यर्दन नदीले जनाउँछ है। हेर्नुहोस् यर्दन नदी हेर्नु त सिधा बग्दैन, एकदम बाङ्गो टिङ्गो सर्पनाथ जस्तरी बग्छ है। हो यसले के कुरालाई जनाउँछ भन्दाखेरि जल प्रलय पछिको पनि मानव जातिमा शुद्धता चाहिँ थिएन के, यो कुरा हामीले कहाँ पाउँछौँ? यसैया 59:8 पाउँछौँ। हाम्रो यता ब्रदर विनोदले पढिदिनु होला।
यसैया 59:8, तिनीहरूले शान्तिको बाटो जान्दैनन् अनि तिनीहरूका चालहरूमा न्याय छैन। तिनीहरूले तिनलाई आफ्ना निम्ति टेढा बाटाहरू तुल्याएका छन्। हरेक जो यस बाटोमा हिँड्छन् त्यसले शान्ति के हो सो जान्ने छैन।
हेर्नु, टेढा बाटाहरू बनाएका छन् है, आफैले टेढा बाटाहरू बनाएका छन्। यस्तै कुरा उपदेशक 7:29 पनि उल्लेख भएको छ, पढिदिनु होला।
हेर, मैले यो मात्र भेटाए, परमेश्वरले मानिसलाई सिधा बालको बनाउनु भएको हो, तर तिनीहरूले चाहिँ धेरै युक्तिहरू निकालेका रहेछन्।
सिधा चालको बनाउनु भएको, परमेश्वरले मानवलाई सिधा चालको बनाउनु भएकै हो होइन, तर उनीहरूले धेरै युक्तिहरू निकालेका छन्, टेढा बाटाहरू पछ्याएका छन्, आफैले टेढा बाटाहरू पछ्याएका छन् कि हो। यही टेढा बाटालाई चाहिँ हितोपदेश 14:12 चाहिँ यसरी लेखिएको छ, पढिदिनु त।
एउटा बाटो छ जुन चाहिँ मान्छेको दृष्टिमा ठिक देखा पर्छ, तर त्यसको अन्त्य चाहिँ मृत्युका बाटाहरू नै हुन्।
हेर्नु, अब यो टेढो मेढो बाटो जुन चाहिँ मानव जातिले आफैले बनाइरहेको छ, पछ्याइरहेको छ, हिँडिरहेको छ, यो बाटो चाहिँ मान्छेको आफ्नो दृष्टिमा चाहिँ ठिकै देखा पर्छ अरे, तर यसको अन्त्य चाहिँ के हो त? मृत्युको बाटो, यसले मृत्युमा पुर्याउँछ अरे के हो। यसरी नै यर्दन नदीले चाहिँ जल प्रलय पछिको मानव जातिमा पनि चाहिँ फिजिएको दुष्टता, अनि यो यर्दन नदी कहाँ गएर टुङ्गिन्छ त? मृत्यु सागरमा गएर टुङ्गिन्छ नि हो। यसले चाहिँ खासमा यसले प्रारूपित गर्न खोजेको कुरा के हो भन्दाखेरि, दोस्रो संसारलाई जनाउन खोजिरहेछ क्या यसले, यर्दन नदीले चाहिँ, यर्दन नदीले दोस्रो संसारलाई देखाउन खोजिरहेको छ। दोस्रो संसार चाहिँ हामीले हेरिसकेका छौँ, सुसमाचारी युगसम्म आउँछ, सुसमाचारी युगको फसलसम्म दोस्रो संसार हुन्छ। यो दोस्रो संसारमा चाहिँ, सुसमाचारी युगमा चाहिँ अझै पनि धेरै मानव जातिहरूले क्रिस्टलाई चिनेका छैनन्। संसारमा हेर्ने हो भने क्रिस्चियन चाहिँ विश्वासी जनहरू जनगणना हेर्ने हो भने धेरै कम छ होइन। अनि चाहिँ यो संसारमा जसरी चाहिँ मानव जातिले पापको मार्गहरू फराकिलो मार्गमा हिँडिरहेको छ नि, यो फराकिलो मार्गले चाहिँ साँघुरो मार्ग जस्तो, साँघुरो बाटो जस्तो जीवनमा पुर्याउँदैन, तर यसले मृत्युमा पुर्याउँछ हो। यो मृत्युमा पुर्याउने कुरा चाहिँ मृत सागर, नामै आफैले भन्छ, मृत सागरले जनाउँछ, जुन चाहिँ समुद्री सतहभन्दा करिब करिब 1200-1312 फिट धेरै तल हुन्छ क्या। हेर्नु त, यो समग्र मानव जातिको दौरानलाई जनाउँछ, विशेष गरी पहिलो र दोस्रो विश्वमा। पहिलो विश्वमा सुरुमा आदम कति सिद्धतामा बनिएको थिए, कति उच्चतामा बनिएको थिए, दोस्रो संसार करिब करिब 6,000 वर्षको अन्तसम्म आइपुग्दाखेरि मानव जाति कति पतित भइसकेको छ त भन्ने कुरा यसरी चाहिँ यर्दन नदीले जनाउँछ। अब यर्दन नदीको कुरा यति नै हो त, जुन चाहिँ दोस्रो विश्वमा आएर टुङ्गिन्छ, अर्थात् चाहिँ मृत सागरमा आएर टुङ्गिन्छ के, परमेश्वरले अब यो दोस्रो विश्वपछि अरू कुनै योजना नै राख्नु भएको छैन त? परमेश्वरको योजनामा दोस्रो संसारपछि अरू कुनै संसार नै छैन त? हामीले चार्टहरू पनि हेरिसकेका छौँ, यसको अध्ययन पनि गरिसकेका छौँ। परमेश्वरको खास चाहिँ समय भनेको चाहिँ हो यो 1000 वर्षको युग, विशेष गरी प्रकाशको अध्यायमा हामी पाउँछौँ यो तेस्रो संसारको 1000 वर्षको युगमा परमेश्वरले चाहिँ पुनर्स्थापनाको कामहरू गर्नुहुन्छ के। यो कुरा हामीले यर्दन नदीमा कहाँ भेटाउँछौँ त? यर्दन नदीमा त छैन, यर्दन नदी त मृत सागरमा आएर टुङ्गियो। त्यसो भने यर्दन नदीमै यो तेस्रो संसार हामीले खोज्ने हो भने कहाँ भेटाउँछौँ त? यसलाई हामीले भेटाउन खोज्न इजेकियलको पुस्तकमा जानुपर्ने हुन्छ है। इजेकियलको पुस्तक यसलाई एकदम ध्यान दिएर पढ्नुपर्छ, इजेकियल 47:8 पढ्नु पहिला।
तब उहाँले मलाई भन्नुभयो, यो पानी पूर्वी क्षेत्रतिर निस्केर जान्छ र अराबातिर झर्छ अनि समुद्रमा पस्छ। त्यो समुद्रभित्र ल्याइन साथ त्यसको पानी निको हुनेछ।
यहाँ चाहिँ त्यसको यसको भनेर सर्वनामहरू चलाएको छ, तर कुन हो त नि हामीले बुझ्नुपर्ने हुन्छ। इजेकियल 47:8 यसरी भनिएको छ, तब उहाँले मलाई भन्नुभयो, कसले त? जसले इजेकियललाई यो दर्शन देखाउनु भयो नि, परमेश्वरले देखाउनु भयो। परमेश्वरले इजेकियललाई भन्नुहुन्छ, यो पानी पूर्व क्षेत्रतिर निस्केर जान्छ अरे। यो पानी कुन चाहिँ पानी हो त नि त्यसो भने? इजेकेल 47 को एक पद पढ्नु त, इजेकेल 47 को एक पद।
इजिकियल 47 को एक पद। त्यसपछि उहाँले मलाई फेरि भवनको ढोकामा ल्याउनु भयो अनि हेर, पूर्वतिर भवनको सँघार मुनिबाट पानी निस्किरहेको थियो, किनभने भवनको मुख पूर्वतिर फर्केको थियो अनि पानी भवनको दाहिने पट्टिबाट मुनिबाट वेदीको दक्षिणपट्टि निस्केर तल बगिराखेको थियो।
यो चाहिँ कहाँबाट निस्केको पानी रहेछ त गोपाल?
भवनको ढोकामा ल्याउनु भएर मन्दिरबाट।
ओ, मन्दिरबाट। मन्दिरको दर्शन त उनले 44 45 अध्यायमा देखिरहेका छन् त इजिकिलले, 43 पदमा पनि देखिरहेको छन् होइन, 41 42 यहाँदेखि मन्दिरको दर्शन त देखिरहेको छन्। 40 अध्यायदेखि उनले मन्दिरको दर्शन देखेका छन्। हेर्नु त एकचोटि, 40 अध्यायको टाइटल पढ्नु त टिभीएसमा के छ? 40, इजेकिएल 40 अध्यायको टाइटल के छ?
नयाँ नयाँ मन्दिरको दर्शन, मूल ढोकाहरू, चोकहरू, दलानहरू।
इजेकिएल 40 अध्यायमा आएर चाहिँ एउटा नयाँ मन्दिरको दर्शन देख्छन् के, अनि नयाँ मन्दिरको दर्शन उनले 40 41 42 पदमा पनि देखिरहेका छन्, 43 पनि देखेका छन्, 44 पनि देखिरहेका छन् है, 45 पनि देखेका छन्। अनि 45 पछि चाहिँ 46 पदमा विश्राम दिन, औँसी, अरू दिनहरूको नियमहरू छ होइन, हो होइन
हो
हो। अनि यो कामहरू बिचमा आइसकेपछि 47 पदको एक पद, 47 अध्यायको एक पदमा चाहिँ फेरि उहाँले चाहिँ इजेकिएललाई त्यही भवनको ढोकामा ल्याउनुहुन्छ अरे क्या, पूर्वी मूल ढोकामा ल्याउनुहुन्छ क्या। पूर्वी मूल ढोकामा ल्याउँदाखेरि इजेकिएलले के देख्छन् त, त्यो पूर्वी मूल ढोकाको तलतिर खेतबाट चाहिँ पानी निस्किरहेको देख्छन् अरे, हो? त्यो पानी कहाँबाट बग्छ त, पूर्वी मूल ढोकाको दाहिनेतिरबाट बग्छ अरे के, हो यसरी बग्छ। चित्रमा हेर्नुभयो भने जस्तै यो भित्रको चाहिँ मन्दिर हो, मैले यहाँ देब्रेतिर घुमाइरहेको छु कर्सर, यो भित्रको चाहिँ मन्दिर हो, मन्दिरको यसरी तलबाट चाहिँ यो पूर्वतिर मूल ढोका हुन्थ्यो, यसको दाहिनेतिरबाट यसरी पानी बगिरहेको थियो अरे के। यहाँ चित्रमा हेर्दा जस्तै दायाँतिरको चित्र हेर्नुभयो भने हो यो अगाडिको चाहिँ मूल ढोका हो, यो पूर्वतिर हुन्थ्यो, यताको पछाडिको पश्चिम हुन्थ्यो, यताको चाहिँ दक्षिण हुन्थ्यो, यता चाहिँ उत्तर हुन्थ्यो है। यी दक्षिणतिर दाहिनेतिरबाट यी सङ्घारमुनिबाट यसरी पानी बगिरहेको देखियो अरे के, बुझ्नु रहेछ। यही पानी चाहिँ अब 8 पदमा आएर परमेश्वरले भन्नुहुन्छ, यो पानीले के गर्छ त, 47 को 8 पद पढिदिनु त हाम्रो यता विनोद सरले, 47 को 8 पद पढिदिनु विनोद सर।
हुन्छ सर, यहाँ लेखिएको छ, तब उहाँले मलाई भन्नुभयो, यो पानी पूर्वी क्षेत्रतिर निस्केर जान्छ र आरबतिर झर्छ अनि समुद्रमा पस्छ, यो समुद्रभित्र ल्याइन साथ त्यसको पानी निको हुनेछ।
एकछिन एकछिन एकछिन, पूर्वतिर परमेश्वरको मन्दिरको भवनको मूल ढोकाको तलतिर दक्षिणतर्फ दाहिनेतर्फबाट बगेर आएको पानी 47 पदमा, यही पानी चाहिँ पूर्व क्षेत्रतिर निस्कन्छ अरे, अराबातिर झर्छ अरे है, अराबातिर झर्छ अरे, अराबातिर झरेपछि समुद्रमा पस्छ अरे हो, त्यो समुद्रमा पसेपछि त्यो समुद्र कस्तो हुन्छ अरे, त्यहाँको पानी निको हुन्छ अरे के, बुझ्नुहुँदैछ। अब यहाँ चाहिँ समुद्रमा पस्छ त भन्यो, कुन चाहिँ समुद्रमा पसेको त, अब हामीले इजेकेलमा खोज्नुपर्ने हुन्छ क्या। इजेकेलको दर्शनमा मन्दिरबाट त पानी निस्क्यो ठिक छ, त्यो पानी चाहिँ अराबतिर झर्छ अरे, अराबतिर झर्दै झर्दै गएर समुद्रमा पस्छ अरे के, समुद्रमा पसेपछि त्यो समुद्र निको हुन्छ अरे, त्यो पानी निको हुन्छ अरे, भनेपछि यो कुन चाहिँ समुद्रमा खसेको हो त हामीले खोज्नुपर्ने हुन्छ। यो कुन चाहिँ समुद्रमा खसेको भन्ने कुरा नि हामीले कसरी पत्ता लगाउँछौँ भन्दाखेरि 11 पद पढ्नु त।
47 को 11,
हजुर,
तर त्यसका दलदलहरू र त्यसका खाडीहरू निको हुने छैनन्, ती नुनकै निम्ति दिइने छन्।
हो जो जुन मन्दिरको फेदबाट निस्केको पानी चाहिँ एउटा समुद्रमा पस्छ, त्यो समुद्र हामीले कुनै अझै पत्ता लगाएको छैनौँ, त्यो समुद्रमा पस्दाखेरि त्यसको पानी चाहिँ निको हुन्छ अरे, तर त्यसको दलदलहरू र त्यसको खाडीहरू चाहिँ निको हुँदैन अरे क्या, पानी चाहिँ निको हुन्छ तर त्यसको छेउछेउको दलदलहरू, दलदले क्षेत्र र त्यसको खाडीहरू चाहिँ निको हुँदैन अरे के। अब त्यसको भन्यो नि त, अर्थात् त्यसको त्यो समुद्र भन्न खोजे हो कि, यो समुद्र कहाँ के हो त नि। यसको फुटनोटमा हेर्नु त, अब तलपट्टि फुटनोटमा हेर्नु त, गत विनोद के लेखा छ त्यहाँ फुटनोटमा, कुन चाहिँ सागर लेखा छ?
मृत सागर सर, मृत सागर भनेर
ओ,
लेखेको।
मृत सागर अथवा डेड सी हो इङ्ग्लिसमा। मृत सागरमै खस्या हो क्या यो पानी, भवनको मुनिबाट निस्केको पानी डेड सीमा गएर मिसिएको हो। डेड सीमा गएर मिसिँदाखेरि चाहिँ त्यहाँको पानी निको हुन्छ। किन निको हुन्छ भन्दाखेरि, त्यो आफैमा मृत सागर हो, त्यहाँ कुनै पनि जीव जन्तु माछाहरू बाँच्न सक्दैन। तर यो मन्दिर, हिजो केले देखेको मन्दिरको पुरो चाहिँ बाट भवनबाट निस्केको पानीले चाहिँ त्यहाँ पानी निको हुन्छ भनेपछि त त्यहाँ त जीव जन्तु माछाहरू चाहिँ अब बाँच्नु पर्यो। त्यो कुरा पनि छ यहाँ इजिकेलमा, जस्तै नौपत पढ्नु अब।
47:9 सर,
हजुर,
अनि यस्तो हुनेछ, जहाँ जहाँ ती नदीहरू पुग्छन् ती सबै ठाउँहरूमा हरेक जीवित प्राणी जो चलमलाउँछ जीवित हुनेछ, अनि यो पानी त्यहाँ पुगेकोले त्यहाँ अति धेरै माछाहरू हुनेछ, किनकि पानी निको, अनि जहाँ त्यो नदी पुग्छ त्यहाँ हरेक थोक जीवित हुनेछ।
पानी पनि निको हुन्छ, पानी निको भएपछि माछाहरू जीवित हुन्छन्। यसरी इजिकेल 47 नि हामीले एउटा त्यस्तो चाहिँ एउटा चाहिँ कनेक्सन लिङ्क भेट्छौँ नि, श्रृङ्खला भेट्छौँ के। अघि हामीले यर्दन नदी हेऱ्यौँ, यर्दन नदीले दोस्रो संसारलाई जनाउँछ। यर्दन नदी मृत सागरमा गएर टुङ्गियो, यर्दन नदीले बस दोस्रो संसारलाई मात्रै जनाउँछ कि, त्यसपछिको परमेश्वरको योजनामा तेस्रो संसार चाहिँ हामीले यहाँ इजेकेलको पुस्तकमा आएर भेटाउँछौँ के। अब त्यो मृत सागरमा आएर अर्को एउटा पानी मिसिएको छ, त्यो पानी मृत सागरमा आउँदाखेरि त्यो त्यसको पानी चाहिँ निको हुन्छ अरे। अब यसको अर्को अर्को प्रमाण पनि छ, जस्तै अरावातिर झर्छ भने नि, यो अराबातिर झर्छ, जस्तै तपाईँले म्यापमा हेर्नुभयो भने अराबा, अराबा कहाँनिर छ, अराबा हेर्नु है, हो यहाँ मैले देब्रेतिर घुमाइरहेछु यो कर्सन हो, यहाँ के लेखेको छ पढिदिनु त गोपाल, द अराबा भनेको छ नि होइन,
हजुर, दराबा
अराबा। यो अराबा भनेको अहिलेको म्यापमा हेर्ने हो भने यो भनेको जोर्डन रिभर हो के, यो एरियामा जोर्डन रिभर छ। यो जोर्डन रिभर खस्दै खस्दै गएर चाहिँ साल्ट सी अथवा चाहिँ डेड सीमा गएर मिसिने हो नि त, अराबातिर झर्छ। हेर्नु है, त्यो भवनको पानी कहाँ झरिरहेको छ, कि यसरी अराबातिर झरिरहेछ, अराबातिरबाट पनि झर्दै झर्दै कहाँ गयो, मृत सागर अथवा इजिकेलको समुद्रमा गएर मिसियो के, बुझ्नुभयो। मृत सागरलाई पुरानो करारको समयमा सी अफ द अराबा पनि भनिन्थ्यो, म्यापमै लेखेको छ नि, देख्नुभयो छ, अराबाको सागर पनि भनिन्थ्यो क्या मृत सागरलाई पहिला। जस्तै बिचको म्यापमा हेर्नुभयो भने नि तपाईँले कतिको देख्नुहुन्छ, मैले यहाँ कर्सर घुमाइरहेको छु हो, यहाँतिर हेर्ने हो भने यहाँ के लेखा छ देख्नु भएको छ, ल मैले तपाईँहरूलाई पछि फोटो सेयर गरिदिउँला। यो अराब्बा भनेको छ नि, अराबातिर झर्छ भनेको छ नि, अराब्बाले चाहिँ विशेष गरी यर्दन नदीको भूभागलाई जनाउँछ क्या। अनि अराब्बातिरबाट अझै नि अझै तलै तलै झरेर मृत सागरमा गएर मिसिन्छ। यो दुईटा प्रमाणले पनि हामीले के बुझ्छौँ भन्दाखेरि, इजिकेल 47 समुद्रले चाहिँ मृत सागरलाई जनाउनु खोज्दैछ है। अझ बलियो प्रमाण भनेको, तपाईँले एनआइभी बाइबल इङ्ग्लिसमा छ भने, मैले स्क्रिनसट पनि गरिरहेको छु, एनआइभी बाइबलको फुटनोटमा अझ प्रष्टसँग लेखिएको छ, जस्तै गोपालले पढिदिनु त, 8 वर्स हि सेड टु मी दिस वाटर, पढिदिनु त,
He said to me, "This water flows towards the eastern region and goes down to the Araba, where it enters the sea."
एकछिन एकछिन, वेयर इट गो डाउन टु अराबा भने नि, अराबाको फुटनोटमा यहाँ के लेखेको छ तलपट्टि हेर्नु त,
Jordan Valley.
हो जोर्डन भ्याली, सीको फुटनोटमा के लेखिन्छ,
Dead Sea.
हो यसरी चाहिँ हामीले इजिकियल 47 समुद्र चाहिँ अरू कुनै पनि नदी समुद्र नभएर मृत सागरै हो भनेर चाहिँ किदान गर्न सक्छौँ है। मृत सागर हो, अनि यो समुद्रको के अरे परमेश्वरको भवनबाट निस्केको पानीले मृत सागरलाई निको पार्छ अरे। अब यसको अझै विवरण हामीले हेऱ्यौँ, जस्तै हेरौँ न 47:3 यो पानीको बारेमा थप कुराहरू लेखिएको छ, जस्तै 47:3 पढिदिनु त,
अनि जब आफ्ना
47,
हातमा टाङ्गो लिएका मानिस पूर्वतिर
टाङ्गो
निस्किएर गए। तब तिनले 1,000 हात नापे र मलाई पानीबाट पार गराए। पानी गोलीगाँठाहरूसम्म आउँथ्यो।
एकछिन है, सुरुमा चाहिँ त्यहाँ एउटा मान्छेलाई चाहिँ नाप्न खटाइदिनु भएको छ, एउटा टाँगो दिनुभएको छ है परमेश्वरले, एउटा मान्छेलाई नाप्ने टाँगो दिनुभएको छ। त्यसपछि इजेकियललाई पानीमा जाऊ भन्नुभयो, पहिला नापे हजार हजार हात थियो अरे, अनि इजेकेल त्यो पानीभित्र जाँदाखेरि चाहिँ इजेकेलको कहाँ शरीरको कुन भागसम्म आउँथ्यो त्यो पानी? गोलीगाँठासम्म आउँथ्यो हो, पहिला गोलीगाँठासम्म मात्रै आयो है, त्यसपछि अझै पढ्दै जानु चार पद।
फेरि तिनले 1,000 हात नापे र मलाई पानीबाट पार गराए। पानी घुँडाहरूसम्म आउँथ्यो। अनि फेरि तिनले हजार
एकछिन
हात नाप
पढ्नु भनौँ,
हजार हात नापे र मलाई पानीबाट पार गराए। पानी कम्मरसम्म आउँथ्यो। सर, यो
पहिला चाहिँ
बुझिएन।
गोलीघाटासम्म आयो है, त्यसपछि फेरि नापे, फेरि जाऊ भने इजेकेललाई, इजेकेल गए, त्यसपछि घुँडासम्म आयो अरे, फेरि हजार रात नापे, फेरि जाऊ भने, फेरि इजेकेल गए, अब चाहिँ कम्मरसम्म आयो है, अनि फेरि नाप्छन् अनि फेरि पठाउँछन्। पाँच पद पढ्नु त,
त्यसपछि तिनले फेरि 1,000 हात नापे। अनि त्यो एउटा नदी भयो जसलाई मैले पार गर्न सकिनँ, किनभने पानी बढेको थियो। पौडी खेल्ने पानी एउटा नदी जसलाई पार गर्न सकिँदैन थियो।
ल यति घटनाबाट नि इजेकियललाई परमेश्वरले एउटा मान्छे इजेकियललाई त्यो पानीमा गोलीगाँठासम्म आउने, फेरि चाहिँ घुँडासम्म आउने, त्यसपछि कम्मरसम्म आउने, फेरि पौडी खेल्न मिल्ने, डुब्ने, यो दर्शन किन देखाउनु भयो होला? तपाईँको आकलन भन्नु त ल, किन यो बस एउटा साधारण घटना मात्रै हो त? इजेकियललाई नुहाउनको निम्ति, समुद्रमा गएर नुहाउनको निम्ति यस्तो दर्शन नै देखाउनु पर्छ होला त इजेकेललाई? पक्कै पनि होइन, किन भन्दा इजेकेलको घटना एउटा दर्शन हो कि, पछि धेरै पछिको दर्शन हो। हामीले यसलाई धेरै पछिको दर्शन हो भनेर कसरी बुझ्न सक्छौँ भन्दा, इजेकेलले देखेको दर्शन र प्रकाशको पुस्तकमा योनाले देखेको दर्शन धेरै कुराहरू मिल्छ। जस्तै इजेकेल 1 अध्यायतिर हामीले हेर्छौँ भने इजेकेलले परमेश्वरको सिंहासन देखेका छन् है, इजेकेलले परमेश्वरको सिंहासन देखेका छन्। 1 को तपाईँको चाहिँ 4 पद पढ्नु त एकचोटि, 4 पद, इजेकेल 1 को 4 पद पढ्नु।
अनि मैले हेरे अनि हेरे एउटा घुमरी, एउटा ठुलो बादल र आफैलाई निली रहने एउटा आगो उत्तरबाट आइरहेको रहेछ, जसको चारैतिर चमक थियो र जसको बीचबाट त्यस आगोको बीचबाट झल्काइएको पित्तलको एउटा रङ निस्कन्थ्यो।
झल्काइएको पित्तलको रङ निस्किन्थ्यो। प्रकाशको पुस्तक 1 को 15 पद पढ्नु त,
उहाँका पाउहरू आगोको भट्टीमा खसिए झैँ टल्किरहेको पित्तल जस्ता थिए र उहाँको स्वर धेरै पानीको आवाज जस्तै थियो।
अब इजेकेल 1 को 5 पद पढ्नु।
अनि त्यसको बीचबाट 4 जीवित प्राणीहरूको रूप निस्क्यो। अनि तिनीहरूको आकार यस प्रकार थियो, तिनीहरूको रूप मानिसको जस्तो थियो। अनि तिनीहरूका हरेक 4 अनुहारहरू र हरेकका 4 पखेटाहरू थिए।
भन्नु भन्नु,
अनि तिनीहरूका पाउ सिधा पनि थिए। अनि तिनीहरूका पाउको पैताला चाहिँ बाछाको खुट्टाको पैताला जस्तै थियो। अनि ती झल्काइएको पितलको रङ जस्तै टल्कन्थे।
अनि यो चार यहाँ भनेको छ नि, जस्तै 5 पद, त्यसको बीचबाट 4 जीवित प्राणीहरूको रूप निस्क्यो, तर 4 जीवित प्राणीहरूको रूप कस्तो हो त? 10 पद मैले लेखेको छ, 10 पद पढ्नु त।
तिनीहरूका अनुहारको रूप चाहिँ मानिसको अनुहार थियो। अनि दाहिनेपट्टि ती 4 जनाको सिंहको अनुहार थियो। अनि देब्रेपट्टि ती 4 जनाको गोरुको अनुहार थियो। अनि ती 4 जनाको चिलको अनुहार पनि थियो।
अब प्रकाश 4 को 7 छदेखि पढ्दै जानु, 6 7 पढ्दै जानु त।
प्रकाश 4 को 6 देखि
6 7, 6 र 7।
अनि त्यस सिंहासनको सामु काँचको एउटा समुद्र थियो, अनि बिल्लोर जस्तै, अनि त्यस सिंहासनको बिचमा र त्यस सिंहासनको वरिपरि अगाडिपट्टि र पछाडिपट्टि आँखै आँखाले भरिएका चारवटा जीवित प्राणीहरू थिए। अनि पहिलो प्राणी चाहिँ सिंह जस्तो थियो, दोस्रो प्राणी बाछो जस्तो, तेस्रो प्राणीको चाहिँ मानिसको जस्तो चेहरा थियो, र चौथो प्राणी चाहिँ उडिरहेको चिल जस्तो थियो।
एउटै कुरा छ है, हामीले प्रकाशको पुस्तक र इजिकेल पुस्तकमा समानता हेरिरहेको छौँ है। आँखै आँखाले भरिएका, प्रकाशको पुस्तकमा लेखियो, इजिकेल 1:18 पद पढ्नु त।
1:18,
हजुर
चक्काहरूका घेराहरू चाहिँ ती अग्ला थिए, ती भयानक पनि थिए, अनि तिनीहरूका घेराहरू ती चारवटाको चारैतिर आँखै आँखाले भरिएका थिए।
अनि जस्तै प्रकाशको 4:6 पदमा भन्यो नि, त्यस सिंहासनको सामु काँचको एउटा समुद्र थियो बिल्लोर जस्तो है, बिल्लोर जस्तो, बिल्लोर जस्तो। इजिकेल 1:22 पद पढ्नु त।
इजिकियल 1:22, अनि त्यस जीवित प्राणीका शिरहरूमाथि आकाश जस्तो केही थियो, जसको रङ भयानक बिल्लोरको जस्तो थियो, जो मस्त तिनीहरूका शिरहरूमाथि फैलिएको थियो।
आकाश माथि पनि अझ बिल्लोर जस्तो केही थियो अरे के, जस्तै इजिकेल 1:28 पद पढ्नु त।
पानी परेको दिनमा बादलमा देखा पर्ने धनुषको रूप जस्तै त्यस्तै चारैतिर त्यस चमकको रूप थियो, परम प्रभुको महिमाको आकृतिको रूप यही थियो। अनि जब मैले यो देखेँ तब भुइँसम्म शिर झुकाएर म घोप्टो परे, अनि मैले बोलिरहनु हुनेको स्वर सुने।
परमेश्वरको सिंहासन, परमेश्वरको दर्शन, परमेश्वरको सिंहासन देख्दाखेरि पानी परेको दिनमा बादलमा देखा पर्ने धनुको रूप जस्तै त्यसको चारैतिर थियो। पानी परेको दिनमा बादलमा देखा पर्ने धनु अरू केही नभएर इन्द्रेणी हो। प्रकाशको पुस्तकमा पनि त्यस्तै कुरा उल्लेख भएको छ। प्रकाश 7:3 पद पढ्नु त।
अनि ती बस्नु हुने चाहिँ स्फटिक र लाल मणि जस्तो देखिनु हुन्थ्यो, र त्यस सिंहासनको वरिपरि हरित मणि जस्ता देखा पर्ने एउटा इन्द्रेणी थियो।
हो, यसरी इजेकेलले देखेको दर्शन नि, योन्नाले देखेको दर्शनको कुराहरू पहिल्यै इजेकेलले धेरै कुराहरू देखिसकेका थिए कि। अब हामीले इजेकेल 47 को कुराहरू पनि प्रकाशको पुस्तकमा पाउँछौँ नपाउने चाहिँ होइन, त्यो कुरा हामीले एकछिनमा हेर्छौँ। तर इजेकेल हामीले फेरि यही कुरामा हो, इजेकेल एउटा व्यक्तिलाई यसरी समुद्रमा नुहाउनको निम्ति परमेश्वरले दर्शन नै देखाउनु पर्थ्यो होला त, पक्कै पनि होइन। यहाँ यो दर्शन दर्शनै हो, अर्थात् यसले केही कुरा दर्शाउन खोजिरहेको छ के है, केही अन्य ठुलो कुरा पछि आउने भविष्यका कुराहरू दर्शाउन खोजिरहेको छ। अब जस्तै एउटा व्यक्ति थियो होइन इजेकियल, अनि एउटा नाप्ने मान्छे थियो, त्यसको नाप्ने टाँगो थियो, त्यसले 1000 हाताहरू नाप्दै गए, इजेकियल त्यो पानीमा जाँदै गए। अब त्यो इजेकियलको त्यो पानी चाहिँ त्यो पानीमा जाँदाखेरि इजेकियलको पहिला चाहिँ गोलीघाटासम्म आयो, त्यसपछि घुँडासम्म आयो, त्यसपछि चाहिँ कम्मरसम्म आयो, त्यसपछि डुबायो। यसले के कुरालाई जनाउन खोज्दैछ होला त? हामीले यसलाई चाहिँ अलिकति चाहिँ मसिनरी हेर्ने हो भने इजेकियलको पुस्तकमा भवनबाट निस्केको पानी यो चाहिँ जीवनको पानी हो। जस्तै प्रकाशको पुस्तकमा पनि यस्तै कुराहरू छ। प्रकाश 22 अध्यायको 1 पद पढ्नु त।
अनि उनले मलाई परमेश्वर र थुमाको सिंहासनबाट बिल्लार जस्तै सङ्लो जीवनको पानीको स्वच्छ नदी निस्किरहेको देखाए।
यो पनि सिंहासनबाटै निस्किरहेछ है, परमेश्वरको भवनबाटै निस्केको एक हिसाबले स्वच्छ नदी निस्किरहेको छ है। अब इजेकियलको यो भवनबाट निस्केको पानी समुद्रमा त्यो लाल स के अरे मृत सागरमा गएर मिसिन्छ, मृत सागरको पानी निको हुन्छ। मृत सागर यर्दन नदी मृत सागरमा गएर अन्त हुन्छ, यर्दन नदी र मृत सागरसम्मको चाहिँ भौगोलिक बनावटले दोस्रो संसारलाई जनाउँछ। अब इजेकियलको पुस्तकबाट निस्केको पानीले अब तेस्रो संसारलाई जनाउँछ, कसरी जनाउँछ अब हामी हेर्छौँ है। विशेष गरी यो पानीले चाहिँ मृत सागरको पानीलाई निको पारिदियो अरे, कसरी पार्यो त यसले? के जनाउँछ भन्दाखेरि, पानीले जसरी यो भवनबाट निस्केको पानी छ नि, त्यो चाहिँ जिउँदो पानी हो। यसले चाहिँ परमेश्वरको वचनलाई जनाउँछ, विशेष गरी 1000 वर्षको राज्यमा है हबक्कूको पुस्तकमा लेखिएको जस्तो परमेश्वरको वचनले चाहिँ समुद्रमा पानीले ढाके जस्तो हुन्छ अरे, के उहाँको महिमा पृथ्वीभरि फिजिन्छ। हबक्कूको 2 अध्यायमा लेखेको जस्तो है, पानीले चाहिँ इजिकियलको 47मा परमेश्वरको भवनबाट निस्केको पानीले सत्यतालाई जनाउँछ। अब इजिकियलले के कुरा जनाउँछ? इजिकियल एउटा व्यक्तिले सम्पूर्ण मानव जातिलाई प्रतिनिधित्व गर्न खोज्दैछ। हेर्नुहोस् है, सम्पूर्ण मानव जातिलाई यो दर्शनमा चाहिँ परमेश्वरले इजिकियलमा देखाउन खोजिराख्नु भएको छ। के अब त्यो पानी चाहिँ त्यो पानीमा इजिकियल जाँदाखेरि पहिला गोलीकाँटासम्म आएको छन्, त्यसपछि घुँडासम्म आएको छन्, त्यसपछि कम्मरसम्म आएको छन्। यसले के कुरालाई जनाउँछ भन्दाखेरि, त्यो सत्यताले अब मानव जाति 1000 वर्षको राज्य हो, तेस्रो संसारमा मानव जातिमा फिजिँदाखेरि एकैचोटि सबैले विश्वास गर्दैनन्। परमेश्वरको राज्यमा 1000 वर्षको राज्यमा एकैचोटि सबै परमेश्वर कहाँ फर्केर आउँदैनन् कि, त्यो क्रमशः हुन्छ। क्रमशः एउटा क्रम देखाउन खोजिरहेको छ यहाँ। पहिला अलिकति अलि रा अलिकति राष्ट्रहरूले विश्वास गर्छन्। पहिला त सुरुमा त इजरायल राष्ट्रले नै विश्वास गर्छ, अनि मात्रै अरू राज्य अरू राष्ट्रहरूले विश्वास गर्ने हो नि त। जस्तो यो कुरा बाइबलमा पनि छ, एकैछिन, यो कुरा बाइबलमा पनि छ है। जकरिया 14:8 पढिदिनु,
जकरिया चौधको
जकरिया।
8 पद, अनि त्यस दिनमा यस्तो हुनेछ, यरुसलेमबाट जिउँदा पानीहरू निस्केर जानेछन्, तिनमा आधा चाहिँ पूर्वी समुद्रतिर र तिनमा आधा चाहिँ पश्चिमी समुद्रतिर जानेछन्, गरम र जाडो याममा यस्तै हुनेछ।
यरुसलेमबाट जिउँदो पानीहरू निस्केर जानेछ भनेछ है त्यहाँ। अब जकरिया 8:22 पढ्नु त, जकरिया 8:22।
धेरै जातिका मानिसहरू र बलिया जातिहरू यरुसलेममा सेनाहरूको परमप्रभुको खोजी गर्न र परमप्रभुको सामु बिन्ती चढाउन आउने छन्।
यरुसलेममा आउने छन् अथवा इजरायलमा आउने छन् के? पहिला सुरुमा 1000 वर्षको राज्यमा चाहिँ पृथ्वीमा स्थापना हुने होइन, अर्थली फेज मा चाहिँ इजरायल राष्ट्रले नै पहिला सुरुमा परमेश्वर र उहाँको पुत्र मसीहलाई चिन्नेछ। जसरी प्रकाशको पुस्तकमा भनिएछ नि त होइन, उहाँलाई घोच्नेहरूलाई पनि घोच्नेहरूले पनि उहाँलाई देख्नेछन्। घोच्नेहरू भनेको एउटा व्यक्तिलाई जनाउन खोजे होइन क्या, प्रकाशको पुस्तकमा इजरायल राष्ट्रलाई जनाउन खोजिरहेको छ। पहिला इजरायल राष्ट्रले परमेश्वरलाई चिन्नेछ, त्यसपछि इजेकेल जसरी पानीमा डुब्दाखेरि पानी बढ्दै गयो नि, त्यसरी नै इजरायल राष्ट्रबाट अब अरू राष्ट्रहरूमा सत्यता फिजिने कुरालाई इजेकेल 47 को दर्शनमा देखाइएको हो के। अब इजेकेल 47मा अरू अरू विवरणहरू हेर्ने हो भने, जस्तै इजेकेल 47:7 पदमा चाहिँ एउटा यस्तो विवरण लेखिएको छ, त्यो नदी बग्दै जाँदाखेरि चाहिँ कस्तो हुन्छ, त्यसको नदीको दायाँ र बायाँपट्टि कस्तो हुन्छ छेउछाउमा भनेर इजेकेल 47:7 पदमा लेखिएको छ, पढिदिनु त।
जब म फर्केर गए तब हेरे त्यस नदीको किनारमा यतापट्टि र उतापट्टि अति धेरै रुखहरू रहेछन्।
यतापट्टि र उतापट्टि दुवैतिर अति धेरै रुखहरू रहेछन्। अब यो रुखहरूको बारेमा चाहिँ एकैचोटि आएर 12 पददेखि व्याख्या गरिएको छ कि, 12 पद पढ्नु त। अनि
अनि यस नदीको छेउमा यसको किनारमा यतापट्टि र उतापट्टि भोजन दिने सबै प्रकारका रुखहरू उम्रनेछन्, जसको पात ओइलाइने छैन न ता त्यसको फल सिद्धिने छ। त्यसको आफ्नो महिनाहरूमा नयाँ फल दिनेछ, किनभने त्यसको पानी चाहिँ पवित्र स्थानबाट निस्केर आउँछ। अनि त्यसको फल भोजनका निम्ति र त्यसको पात औषधिका निम्ति हुनेछ।
यसले के कुरा जनाउँछ, जनाउन खोजिरहेको छ भन्दा, विशेष गरी 1000 वर्षको राज्य जब सुरु हुन्छ, प्रकाशको पुस्तकमा लेखिएको जस्तो सबै व्यक्तिहरू जो आदममा मरेका छन् क्रिस्टमा बिउताइने छन्। सबै फेरि जस्तो अवस्थामा बितेका थिए त्यस्तै मनस्थितिमा बौरी उठाइने छन्। त्यसपछि परमेश्वरले होइन महिमित यशु क्रिस्ट र उहाँको दुलही मण्डली 1,40,000 चाहिँ जो चाहिँ आत्मिक तवरमा बौरी उठाएका हुन्छन्, हेभनली फेजमा बौरी उठाएका हुन्छन्, अनि पृथ्वीमा चाहिँ उहाँको राज्य सुरु हुन्छ होइन, अनि त्यसपछिको चाहिँ पुनस्थापनाको आशिषहरूको कुरा गरिएको हो क्या। यो चाहिँ विशेष गरी भोजनको निम्ति औषधिको निम्ति भनेको छ नि, यो विशेष गरी चाहिँ अब 1000 वर्षको राज्य सुरु हुँदादेखि चाहिँ प्रायः के अरे पुनस्थापनाको आशिषहरूको कुरा गरिएको हो। यो चाहिँ जुन आशिष चाहिँ परमेश्वरले अब्राहमलाई पनि प्रतिज्ञा गर्नुभएको थियो, अनि तिमीमा सबै जातिहरू आशिष हुनेछन्। अब्राहमको जातिहरू त्यति बेला त आशिष भएका थिएनन्, सबै जन्के त दुष्ट भएका थिए। हजार वर्षको राज्यमा मात्रै अब्राहमका जातिहरू चाहिँ दुई वर्गमा आकाशका ताराहरू समुद्रका बालुवा सरह हुनेछन्, अब्राहममा नै सबै जातिहरू आशित हुनेछन्। यसले चाहिँ प्रेरित 3:21 लेखिएको पुनस्थापनाको चाहिँ आशिषलाई जनाउन खोजिरहेको छ के। प्रेरित 3:21 पढ्नु त।
फेरि 3:21, जसलाई स्वर्गको सबै कुराहरूको पुनर्स्थापनाका समयहरू नाउन्जेल ग्रहण गर्नुपर्दछ, जुन कुराहरूको चर्चा परमेश्वरले संसारको सुरुदेखि नै आफ्ना सबै पवित्र भविष्यवक्ताहरूको मुखद्वारा गर्नुभएको छ।
एकैछिन है, बिस्तारै पढ्नु, फेरि पढिदिनु त।
21, जसलाई स्वर्गको सबै कुराहरूको पुनर्स्थापनाका समयहरू नाउन्जेल ग्रहण गर्नुपर्दछ, जुन कुराहरूको चर्चा परमेश्वरले संसारको सुरुदेखि नै आफ्ना सबै पवित्र भविष्यवक्ताहरूको मुखद्वारा गर्नुभएको छ।
एक 20 पद पढ्नु त।
20 पद, अनि उहाँले येशु ख्रीष्टलाई पठाउनु हुनेछ, जो पहिल्यै तपाईँहरू कहाँ प्रचारिनु भएको छ।
एकछिन है, पठाउनु हुनेछ, कति बेला पठाउनु हुनेछ त? 19 पद पढ्नु त हो।
यसकारण तपाईहरूका पापहरू मेटिनका लागि पश्चाताप गर्नुहोस् र फर्कनुहोस्, तब प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आउनेछन्।
ल, जस्तै प्रेरितको पुस्तक लेखिँदाखेरि लुकाले लेखेका हुन्, लुकाले यो पुस्तक लेख्दाखेरि चाहिँ यहुदीहरूले येशु क्रिस्टलाई मारिसकेका थिए, क्रुसमा टँगाइसकेका थिए। अनि पत्रुसले पेन्टिकोसको दिनमा पवित्र आत्मा, पेन्टिकोसको दिनमा पवित्र आत्मा आइसक्नु भएपछि त्यहाँ भएका यहुदीहरूलाई प्रचार गर्दैछन्। यसरी प्रचार गर्छन्, तपाईँहरूका पापहरू मेटिनका लागि पश्चाताप गर्नुहोस् र शीतल पार्ने समयहरू आउनेछन्। कतिजनाले पश्चाताप गरे होइन, भनेको छ नि त, जस्तै 2:37 पद पढ्नु त।
2:37, अनि जब तिनीहरूले यो सुने तब तिनीहरूको मुटु छेडियो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, हे मानिसहरू र भाइहरू हो, हामी के गरौँ?
पढ्दै जानु।
तब पत्रुसले तिनीहरूलाई भने, पापहरूको क्षमाका निम्ति पश्चाताप गर्नुहोस् र तपाईँहरू हरेकले येशु ख्रीष्टको नाउँमा बत्तिस्मा लिनुहोस्, अनि तपाईँहरूले पवित्र आत्माको दान पाउनुहुनेछ।
एकछिन है, यो कुरा भनिसकेपछि 41 पदमा के भयो त?
41, तब जतिले उनको वचन आनन्दसित ग्रहण गरे, तिनीहरूले बत्तिस्मा लिए, अनि त्यही दिनमा प्राय 3,000 मानिसहरू तिनीहरूमा थपिए।
भन्नुको अर्थ त्यहाँ भएला भएका चाहिँ 3,000 मानिसले बत्तिस्मा लिए, पश्चाताप गरे अरे के। त्यसो हो भने प्रेरित 3:19 जुन कुराहरू पा के अरे पत्रुसले भनिरहेको छन् नि, पश्चाताप गरेकाहरूमा त्यति बेला नै प्रभुको उपस्थितिबाट शीतल पार्ने समयहरू आयो त। प्रभु त्यति बेला नै 20 पदमा लेखेको जस्तो फेरि पठाइनु भयो त, होइन। पत्रुसले यहाँ धेरै पछिको कुरा गरिरहेको छन् के। त्यो बेलाको चाहिँ समय कालखण्डमा हेर्ने हो भने येशुख्रीष्ट बितिसकेपछि शीतल पार्ने समयहरू आएको थिएन। करिब करिब 70 सम्मत 70 70मा त पुरै यरुसलेम घेराउ भएको थियो। रोमी शासकहरूले पुरै यरुसलेमलाई ध्वस्त बनाएको थियो। आगै आगो जलेको थियो क्या, शीतल पार्ने समयहरू आएको थिएन। 20 पदमा येशुख्रीष्टलाई पठाउनु हुनेछ, येशुख्रीष्ट पठाइनु भएको थिएन। यो बेलामा त येशुख्रीष्ट स्वर्गमा हुनुहुन्थ्यो, पावलले लेखेको जस्तो चाहिँ परमेश्वरको दाहिने हातमा हुनुहुन्थ्यो येशुख्रीष्ट हो। भनेपछि प्रेरित 3:19 20 21ले पछिका कुराहरू जनाउँछन् के, विशेष गरी हजार वर्षको राज्यको कुराहरू जनाउँछ। 21 पदले भन्छ नि, स्थापनाको समयहरू, सबै कुराहरूको पुनस्थापनाको समयहरू, सबै कुराहरूको पुनस्थापना भन्दा के, पृथ्वीको पनि पुनस्थापना हुन्छ, पृथ्वी आफै पुनस्थापित हुन्छ। जस्तै रोमी 8 को लेखेमा जस्तो सृष्टि आफैले आर्तनाद गरिरहेको छ, परमेश्वरको राज्य त्यो बेलामा स्थापित हुन्छ, होइन। यसैको पुस्तकमा लेखेको जस्तो होइन, बच्चा चाहिँ सिंहसँग खेल्छ, पृथ्वी आफै पुनस्थापित हुन्छ है त्यो बेलामा। हजार वर्षको राज्य कुराहरू गरेको है, यही कुरा नि प्रेरित 3:21 पदमा लेखिएको पुनस्थापनाको समयहरूलाई इजेकिएलको दर्शनमा चाहिँ रुखहरू, दायाँ बायाँ रुखहरू, अनि त्यसपछि पातहरू औषधिहरूले दर्शाउन खोजिरहेको छ कि यो कुरा प्रकाशको पुस्तकमा पनि छ। जस्तै प्रकाश बाइसको 2 देखि पढ्दै जान्छ।
त्यसको सडकको बीचमा र नदीको यता र उता दुवैपट्टि जीवनको रुख थियो, जसले 12 प्रकारका फलहरू फलाउँथ्यो र हरेक महिना आफ्नो फल दिन्थ्यो, अनि त्यस रुखका पातहरू चाहिँ जातिहरूलाई निको पार्नका निम्ति थिए।
हो, यसरी चाहिँ इजेकेलले देखेको दर्शन, धेरै पछि प्रकाश योन्नाले देखेको दर्शनको कुराहरू पहिले इजेकेलले लेखेका हुन् के। जस्तै 47:9 पदमा भनेको छ नि, धेरै माछाहरू हुनेछन्। यहाँ विशेष गरी यो माछाहरूले चाहिँ त्यो बेला पुनस्थापित हुने गराइने मानव जातिलाई जनाउँछ। माछाले मानव जातिलाई कसरी जनाउन सक्छ? जसरी येशु ख्रिस्टले भन्नुभएको छ आफ्नो चेला पत्रुसलाई, पत्रुस आन्देशलाई, मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको मछुवा तुलाउने छु। मछुवाले के गर्छ? माछा मार्छ। मानिसहरूकै मछुवा तुलाउने छु भन्नुले चाहिँ मानिसहरू आफै माछा सरह दाँच्नु भएको हो के। जसरी इजेकेल 47 मा धेरै माछाहरू हुनेछन्, मृत सागरमा माछा हुँदैन, बाँच्न सक्दैन। जब परमेश्वरको भवनबाट निस्केको सत्यता अथवा वचनले 1000 वर्षमा पुनस्थापनाको कामहरू गर्छ, त्यसपछि धेरै माछाहरू हुनेछन् के त्यो बेलामा चाहिँ, अर्थात् मानव जातिहरू पुनस्थापित गराइनेछन्। यसरी हामीले आज यर्दन नदीले परमेश्वरको योजनामा के जनाउँछ भन्ने कुरा, यसको उत्पत्ति, यसको चाहिँ कहाँबाट मिसिन्छ भन्ने कुरासँग जोडेर परमेश्वरको दिव्य योजनाको पहिलो संसार, दोस्रो संसार र तेस्रो संसारलाई जनाउँछ भन्ने कुरा हेरौँ। विशेष गरी यर्दन नदी आफैले चाहिँ दोस्रो संसारलाई जनाउने हो, तर यसको उत्पत्ति हेर्ने हो भने यसको उत्पत्ति हर्मन डाँडाबाट भएको, गालिलको समुद्रमा आएर टुङ्गिन्छ। त्यहाँसम्मको समयकाल, त्यहाँसम्मको चाहिँ दौरानले चाहिँ परमेश्वरको दिव्य योजनाको पहिलो संसारलाई जनाउँछ। यर्दन के अरे गालिलको समुद्रबाट निस्केको यर्दन नदी जुन चाहिँ मृत सागरमा गएर टुङ्गिन्छ, त्यसले चाहिँ दोस्रो संसारलाई जनाउँछ। इजेकेल 47 मा त्यो दोस्रो के अरे मृत सागरमा एउटा परमेश्वरको भवनबाट निस्केको पानीले चाहिँ त्यो मृत सागरमा भएको पानीले निको पार्छ। त्यसपछि पात रुखहरू छन् त्यो नदीको छेउछाउमा, रुखहरू छन् प्रकाशको पुस्तकमा लेखे जस्तै, यसले महिनावारी फलहरू फलाउँछ, त्यसको पातहरू चाहिँ औषधिहरूको निम्ति चाहिँ हुन्छन्, त्यसले चाहिँ 1000 वर्षको राज्य अर्थात् तेस्रो संसारलाई जनाउँछ। परमेश्वरले नै आजको वचन पढाइमा आशिष दिनुभएको होस्। तपाईँहरूलाई केही डाउट छ भने सोध्न सक्नुहुन्छ। आज हामीले छोटकरीमा मात्रै हेरेका छौँ, हामी तपाईँहरूलाई पिडिएफ पठाउँछौँ, पिडिएफमा अझ विस्तृत व्याख्याहरू छ।